جناب شوکت تھانوی صاحب کا مضمون پھر وہی عید۔ 4 سال تو کسی نے کسی طرح غصہ کر کے گھر بھر کو سر پر اٹھا کر اپنی اور سب کی جان ایک کر کے عید کو اگر ٹالا نہیں تو ایک حد تک پھیکا ضرور کر دیا تھا، مگر اب پھر عید کا چاند نظر آ گیا اور چاند دیکھتے ہی بجائے اس کے کہ ہاتھ اٹھا کر دعا کرتے، ہم ہاتھ مل مل کر یہ سوچنے لگے کہ آخر اس مرتبہ کیا ہوگا۔ ابھی تو خیر بازار میں ہے، لیکن گھر پہنچے نہیں کہ کوئی جوتے کا تقاضا کرے گا اور کوئی ٹوپی کا، کسی کی طرف سے شیروانی لانے کی دھمکی دی جائے گی، یعنی گھر پہنچتے ہی ہماری حیثیت اس لاوارش لاش کی ہوگی جس سے گر چمٹے ہوئے ہوں۔ اور یہاں یہ حال ہے کہ حسب معمول جیب میں بس اللہ کا نام ہے اور قرض مانگنے کے تمام دروازے بند، بلکہ اسی سلسلے میں چلنے کے لیے بھی اکثر سڑکیں بند تھی، مگر گھر والے ان باتوں کو کیا جانے، ان کے لیے تو عید آئی ہے، خواہ و عید ہمارے لیے موت ہی کی حیثیت کیوں نہ رکھتی ہو۔ بچے تو بچے، گھر کی بڑی بوڑھی یعنی بیگم صاحبہ سے اور بھی ڈر معلوم ہوتا تھا کہ وہ فہرست تیار کیے بیٹھی ہوں گی، اور ہمارے گھر پہنچتے ہی دودھ میوہ شکر سیویاں عطر تیل وغیرہ کا کھاتا کھول کر بیٹھ جائیں گی۔ پھر خواہ ان کے شوہر چوری کرے یا ڈاکے ڈالے، مرے یا جیے، بہرحال ان کی عید ہونی چاہیے۔ میں ان کے بال بچوں اور ان کی رعایا کے جو صبح ہی سے ہم کو دعائیں دے دے کر کوسنا شروع کر دیں گے۔ ان خیالات نے ہمارا سر چکرا دیا اور ہم بمشکل تمام پارک کی ایک بینچ تک پہنچ سکے، جہاں ذرا سکون بھی تھا اور جہاں سے عید کا باریک چاند بھی نظر نہ آتا تھا، مگر یہ خیالات ہنوز ذہن کو تپدق میں مبتلا کیے ہوئے تھے کہ آخر عید کو کیوں کر ٹالے اور گھر والوں کو اس سے کس طرح باز رکھیں۔ گردا میرے دماغ کا کہ اس پریشانی کے عالم میں جو لاجواب اسکیم ذہن میں آئی کہ ہم یکایک اچھل پڑے اور ایک مرتبہ پھر ذرا تازگی کے ساتھ اس اسکیم پہ نظر ثانی کرنے کے بعد ہم نے بے ساختگی کے ساتھ تالی بجا کر کہا، بالکل ٹھیک، بالکل ٹھیک۔ اب نہ کوئی فکر تھی، نہ وہ پہلا اشبلال، بلکہ اب تو عید کے چاند پر بھی ہم مسکرا رہے تھے کہ بڑے دعوے سے آپ نکلے تھے ہماری بجیا بٹھانے، مگر اب دیکھنا کہ آپ کیا کر سکتے ہیں ہمارا۔ اس وقت جی چاہتا تھا کہ عید پہ قہقہے لگائیں، مگر بیچارہ خود ہی ہماری اسکیم کے بعد ماند ہو چکا تھا اور آخر کار ہمارے مقابلے کتاب نہ لا کر غائب ہو گیا۔ تو ہم بھی اٹھے اور ٹہلتے ہوئے تانگا اسٹینڈ تک پہنچ کر گھر کے لیے تانگا کیا، حالانکہ جہاں سے تانگا کیا تھا وہاں سے گھر کا فاصلہ ایک فرلانگ سے شاید ہی کچھ زیادہ ہو، مگر اس وقت مصلحت یہی تھی کہ اتنی دور کے لیے تانگا کیا جائے۔ چنانچہ تانگے پر بیٹھ کے ہم نے نہایت مردہ آواز میں تانگے والے سے کہا، ذرا آہستہ آہستہ آغا باقر کی امام باڑے تک پہنچا دو۔ تانگے والے نے تعمیل حکم میں اپنے گھوڑے سے سڑک پر الو بنانا شروع کیا اور یہ مختصر راستہ بمشکل 5 منٹ میں طے کر کے ہمارے گھر کے سامنے تانگا پہنچ گیا۔ تو ہم نے پھر تانگے والے سے کہا، ذرا دروازے پر کھڑے ہو کر غلام نبی کو آواز دے دو۔ تانگے والے نے غلام نبی کو آواز دے کر جو بلایا تو چاند کی روشنی میں اچھلتا ہوا نکلا، مگر ہم کو تانگے پر بدحواس پڑا دیکھ کر کچھ غصہ گیا اور دوڑ کر ہمارے پاس آتے ہوئے بولا، ارے میاں کو کیا ہوا؟ ہم نے اشارے سے اور کچھ زیر لب اس سے کہا کہ ہم کو پکڑ کر اندر لے چلے، لہذا اس نے ہمارا بازو اپنے کندھے پر رکھ کر ہم کو کندھے سے اتارا، مگر پھر بھی لڑکھڑائے تو دوسری طرف تانگے والے نے سہارا دیا اور ہم گویا ان دونوں پر لدے ہوئے دروازے تک پہنچ گئے، جہاں غلام نبی نے آواز دے کر گھر میں پردہ کرا دیا تاکہ تانگے والا بستر تک ہم کو لے جا سکے، اور ایسا ہی ہوا بھی کہ ہم کو ان دونوں نے لا کر بستر پر لٹا دیا، جہاں ہم آنکھیں بند کر کے اور ہاتھ پیر بالکل ڈھیلے کر کے پڑ رہے۔ اس وقت معلوم ہوتا تھا گھر والوں کو سانپ نے سونگھ لیا ہے، البتہ بیگم بے قرار تھی کہ کسی طرح تانگے والا باہر جائے تو ہماری बालिन पर आए, लिहाजा टांगे वाले के जाते ही बेगम बदहवास सरासीम और सब सटपटाई हुई हमारे करीब आकर बैठ गई और हकीम अजमल खान मरहूम की तरह नब्ज देखकर पेशानी टटोल कर गुलाम नबी से कहा, ये इनको आखिर हुआ क्या है? गुलाम नबी ने आहिस्ता से कहा, क्या जाने बीबी, ये मियाँ को क्या हो गया है? टांगे वाला कहता था कि पार्क में टांगा किया था और वहां से इसी तरह बेहाल टांगे पर पड़े हुए हैं। बेगम ने तश्वीश से कहा, घर से तो अच्छे भले गए थे और इस वक्त भी बुखार उखार तो है नहीं, मगर बिल्कुल निढाल पड़े। हाय अल्लाह, इनको आखिर हुआ क्या है? गुलाम नबी ने कहा, रोजा भी तो नहीं रखा जो ये कहा जाए, रोजा खोलकर तबीयत बिगड़ गई। एन इसी वक्त पर छोटा बच्चा दौड़ता हुआ आया और अपनी पूरी आवाज में कहा, अम्मा अब्बा हमारी टोपी लाए। माँ ने उसका मुंह दबाते हुए कहा, कमबख्त बाबा का तो यह हाल है और उसको टोपी की पड़ी है, खुदा इन्हीं को अच्छा कर दे, मेरी तो यही है। हमने इस बेहोशी के आलम में जुमले सुनते ही मारे खुशी के रू बसेर होने वाले थे कि फिर हमको ईद का ख्याल आ गया और अपने अपनी हालत को बदस्तूर रखा। बेगम ने गुलाम नबी के हाथ बच्चे को वहां से हटवा दिया और हिदायत कर दी कि यहाँ कोई शोर गुल ना होने पाए। उसके बाद घबरा घबरा कर हमारा सर और सीधा सहलाने लगी, लेकिन जब देर तक अफाके की कोई सूरत नजर ना आई तो फिर घबरा कर गुलाम नबी को बुला लाई और उससे कहा, गुलाम नबी जरा जाकर बड़ी सरकार से कह दो कि उनका ये हाल है, मेरे तो हाथ पैर फूले जा रहे हैं, अल्लाह इन बच्चों पर रहम करे अपने हबीब सल्लल्लाहु अलैहि वसल्लम के सदके में। गुलाम नबी ने भी वफादारी के साथ कहा, हाँ बीबी अल्लाह हमारे मियाँ को अच्छा कर दे, कैसे निढाल पड़े हुए हैं कि देखा नहीं जाता। गुलाम नबी तो इधर बड़ी सरकार यानी खुश दामन साहिबा को इत्तला करने चला गया और इधर बेगम ने तमाम दुरूद वज़ाइफ, फिर आयत करीमा और उसके बाद गालिबन गुलिस तान और बूस्तान पढ़ पढ़कर दम करना शुरू कर दिया। वो बेचारी इस वक्त सख्त बदहवास थी और तमाम घर की चहल पहल इस तरह गायब थी कि गोया हम वाकई खुल्दे आशियां होने के करीब थे। बच्चे अपनी अपनी जगह पर सहमे हुए बैठे थे। बेगम भी इस वक्त ईद के सामान की फेहरिस्त से क्या अपने तन मन से बेखबर थी और दामन फैला फैला कर हमारी सेहत की भीख मांग रही थी कि इतने में हमारा ससुराली काफिला गुलाम नबी के साथ ही आ पहुंचा। खुश दामन साहिबा बदहवासी के साथ अपने पांचे संभाल की हुई तशरीफ लाई और बेगम से पूछा, ये क्या हुआ आखिर इनको? बेगम ने हाथ मलते हुए वो नी सूरत बनाकर कहा, मैं क्या जानूं इनको क्या हो गया है, अच्छे भले घर से गए थे और इस हालत में टांगे में पड़कर आए हैं, जब से होश नहीं है। बड़ी साली ने हमारे सर में उंगलियां फिराकर कहा, कुछ नहीं कमजोरी है। छोटी साली ने कहा, या अल्लाह तू मेरे दूल्हा भाई को अच्छा कर दे, भाई कल तो गए थे मुझको सता रहे थे। नकल परवाना कहा, मैं तो डॉक्टर को बुलवाऊं? हमने अपने दिल का मारा इसने, ये डॉक्टर की फीस भी दिलवाएगा, इससे ईदी मना ली जाती, लिहाजा हमने कर्राते हुए करवट लेने की जो कोशिश की तो सब हमारी तरफ झुक पड़े और खुश दामन साहिबा ने हमारे सर पर हाथ फेरते हुए कहा, मंझले दूल्हा। छोटी साली ने हाथ सहलाकर कहा, दूल्हा भाई। बड़ी साली ने कहा, कैसे हो भैया? हमने नकाहत के साथ आके खोल कर कहा, पानी। खुश दामन साहिबा से लेकर बेगम तक और बेगम से लेकर छोटी साली तक सभी पानी के लिए झपट पड़े। कोई किसी से टकराया, किसी ने कटोरा संभाला, कोई सुराही लेकर लपका और आखिरकार खुश दामन साहिबा ने हमको अपने हाथों पर उठाकर पानी पिलाया। हमने एक घूंट पिया, कुछ छलकाया, कुछ मुंह में टपकाया और फिर आके खोलकर गोया सबको देखते हुए आंखों ही आंखों में सलाम किया तो खुश दामद साहिबा ने फिर मुंह के करीब झुककर कहा, कैसे हो मेरे लाल, हमने हाथ की इशारे से कहा अच्छे हैं। साले साहब बदस्तूर डॉक्टर लाने पर तुले हुए थे, कहने लगे मेरी राय में डॉक्टर को जरूर देख लेना चाहिए, अगर हम इस वक्त तंदुरुस्त होते तो इन हजरत की खबर ले लेते, मगर अब हमने इशारे से इनको करीब बुलाते हुए नहायत मरी हुई आवाज में कहा, मैं अच्छा हूँ। खुश दामद साहिबा ने कहा, आखिर ये तुमको हुआ क्या था। हमने उसी आवाज में रुक रुक कर कहा, तो पार्क में यकायक चक्कर आया और बस फिर खबर नहीं क्या हुआ। बेगम ने कहा, इनको एक मरतब और भी इसी तरह चक्कर आया था जब बड़े नन्हे की मुसलमानी थी, मगर जब से फिर ये बात ना हुई थी। खुश दामन साहिबा ने बेगम से कहा, अच्छा तुम थोड़ा सा गर्म दूध लाओ, ये कमजोरी है और कुछ नहीं। दूध की वाकई जरूरत थी, इसलिए कि भूख के मारे आते एक दूसरे को खाई जाती थी। अगर पहले से खबर होती तो बाजार में कुछ लेकर खा लेते, उसके बाद बीमार पड़ते। बहरहाल दूध लाया गया और बावजूद इसके कि भूख के मारे घटाघट इसको पी जाने को दिल चाहता था, हमने बंद बंद कर और हर घूंट पर इसरार करा करा के बमुश्किल तमाम वो पाव भर या उससे कम दूध पिया। इस वक्त 12 का अमल था और ईद में चंद ही घंटे बाकी थे, लिहाजा दूध पीकर हमने बिल्कुल तंदुरुस्त हो जाना मुनासिब ना समझते हुए कमजोरी से अपनी गर्दन डाल दी। यहाँ तक कि खुश दामन साहिबा ने साले साहब के साथ और सबको तो वापिस कर दिया और खुद हमारे ही यहाँ रह गई और हम ईद की तरफ से इत्मीनान करके सो गए। जाहिर है दूसरे दिन ईद थी, मगर हम अपने बिस्तर पाव पर गौ तकिया लगाए ईद मना रहे थे और खुश दामन साहिबा ईद के अखराजात हमारा सदका समझकर अपने जिम्मे लिए हुई थी। खुदा करे कि आइंदा साल भी ऐसी ही कोई सूरत जहन में आ जाए। बहरहाल इस साल तो हम इससे साफ बच गए और बेगर भी इस कदर खुश नहीं कि किसी ईद में हमने उनको इतना खुश ना देखा।